समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, कुनै पनि सभ्य समाजको मेरुदण्ड भनेको त्यस देशको कानून र विधि हो। कानून सबैको लागि बराबर हुन्छ, तर व्यवहारमा यसको कार्यान्वयनको पाटो सबैतिर चर्चा र बहसको विषय बन्ने गरेको छ। यसको सही प्रयोगले राज्यमा सुशासन कायम गर्न मद्दत गर्दछ। राज्यलाई सही दिशामा डोर्याउन ऐन नियमको कस्तो किसिमको हात हुन्छ र हाम्रो देशमा ऐन कानूनको सही सदुपयोग हुन सकेको छ कि छैन, वर्तमान सरकारले सुशासनलाई पहिलो प्राथमिकतामा राख्दै गर्दा कानूनका के कुरामा ध्यान दिनुपर्छ, के कस्ता सुधारहरू गर्नुपर्छ, यिनै विषयमा आज हामी कुराकानी गर्दैछौ। यस विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गान्धी पण्डित। स्वागत छ कार्यक्रममा।
नमस्ते मुकुन्दजी।
हजुर, अब आज हामी खास गरेर ऐन नियमका कुराहरू, यहाँ आफैमा पनि एउटा कानूनविद हुनुहुन्छ, त्यसमा पनि वाणिज्य र संवैधानिक कानूनको विज्ञ हुनुहुन्छ, होइन, यसलाई यहाँले नजिकबाट हेरिराख्नु भएको छ, यी विषयमा आज हामी बहस छलफल गर्ने नै छौं। कुराकानीको शुरूआत कानूनी दृष्टिकोणले अहिले हामी कहाँ छौं, कसरी देश अगाडि बढ्दैछ, योबाट कुराकानीको शुरूआत गरौं न।
होइन, अहिले कानुनी रूपबाट भन्नुपर्दा नेपाल एउटा चाहिँ गणतान्त्रिक मुलुक हो, जहाँ विधिको शासन र पद्धतिलाई हामीले अंगीकार गरेछौं। संविधानवाद, व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका तीनटा सरकारका निकायहरू स्वतन्त्र र एउटा सही तरिकाबाट समन्वयात्मक रूपबाट काम गर्दै आएको हुनाले शक्ति प्रतिको सिद्धान्तलाई हामीले अवलम्बन गरेका छौं। अब रूल अफ ल, कानूनको शासन, न्यायको शासन भन्ने कुरा त यो चाहिँ के अरे सरकारले चाल्ने कदम, न्यायपालिकाले कानूनको विश्लेषण गरेर कानूनको व्याख्या गरेर न्याय प्रदान गर्ने कुराले नै रूल अफ ललाई चाहिँ स्थापित गर्ने कुरा हो। तर भ्रष्टाचार र व्यतिथिले गर्दा अहिले देश जुन आक्रान्त भएको छ, अहिलेको वर्तमान सरकारले सबभन्दा पहिलो प्रायोरिटी अर्थ सुशासन ल्याउने, भ्रष्टाचारको अन्त गर्ने, साथै आर्थिक विकासको लागि जुन अगाडि बढ्दैछ, मलाई लाग्छ यो सरकारले केही न केही आफ्नो गति गन्तव्य प्राप्त गर्ने नै छ।
यहाँले भन्दै गर्दाखेरि अध्यादेशको चर्चा अहिले व्यापक रूपमा चलिरहेको छ, खास गरेर प्रतिनिधि सभामा सत्तारूढ दलको बहुमत भए पनि राष्ट्रिय सभामा त्यो देखिँदैन। अध्यादेशको भविष्य के हुन्छ भन्ने चर्चाको विषय छ नि अहिले।
मकुन्दीजी, यो अहिले चाहिँ एकदमै चर्चाको विषय बनिसकेको छ, किनभने सरकारले, वर्तमान सरकारले 8 ऐन कानूनको रूपबाट, कानूनको लागि भनेर अध्यादेशको रूपबाट जारी गरेको छ, र जुन बेलामा अध्यादेश जारी गरे त्यो बेलामा संसद बसेको थिएन, र सरकारलाई संसद नबसेको बेलामा, सदन नभएको बेलामा कुनै जरूरी काम गर्नुपर्ने अवस्था आयो भने नेपालको संविधानको धारा 114 अध्यादेश जारी गर्नु पाउने अधिकार छ। अध्यादेश जारी गर्ने भनेको अध्यादेश बनाएर मन्त्री परिषदले राष्ट्रपतिलाई सिफारिस गर्ने र राष्ट्रपतिले त्यो अध्यादेशलाई जारी गर्ने हो, र जारी पनि भइसकेको छ। तर एउटा प्रश्न के उठेको छ भने त्यही संविधानको धारा 114 उपधारामा के भनेको छ भने एकचोटि अध्यादेश जारी भएपछि त्यो अध्यादेशलाई दुवै सदनले स्वीकार नगरेमा या दुवै सदनले इन्कार गरेमा गरेको अवस्थामा चाहिँ त्यो अध्यादेश निष्क्रिय हुन्छ भन्ने अवस्था आयो। र सामान्य मान्छेको समझमा के रह्यो भने अब दुवै सदनले इन्कार गर्ने अवस्था छ, र त यो विधेयक त अध्यादेश त खारिज हुन्छ, राष्ट्रसभाले गर्दैन। मैले शब्द पढेँ, संविधानको धारा 114 उपधारहरूले दुवै सदनले स्वीकार नगरेमा चाहिँ निष्क्रिय हुन्छ। तर आज राष्ट्रिय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमत छ, त्यहाँ चाहिँ स्वीकार गर्ने भयो। राष्ट्रिय सभामा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको केही पनि सदस्य छैन, इन्कार गर्ने भयो। एउटा सदनले स्वीकार र अर्को सदनले इन्कार गरेको अवस्थामा अध्यादेश निष्क्रिय हुँदैन। अध्यादेश निष्क्रिय हुनको लागि दुवै सदनले इन्कार गर्नु पर्यो, इन्कार त गरेन। त्यसैले अब के हुन्छ त, एउटा सदनले स्वीकार गर्छ, अर्को सदनले इन्कार गर्यो भने विधेयक निष्क्रिय भएन। अब हुन्छ के त भन्दाखेरि प्रतिनिधि सभाले के गर्छ भने संविधानको धारा 111 बमोजिम अब प्रतिस्थापन विधेयक राख्छ, पहिला स्वीकृति दिन्छ, स्वीकार गर्छ, हामी स्वीकार गर्छौं, गरिसके भने प्रतिस्थापन विधेयक प्रस्तुत हुन्छ। उता राष्ट्रिय सभाले चाहिँ प्रतिस्थापन विधेयक किन ल्याउँदैन भने उसले स्वीकारै गर्दैन। तर नेपालको संविधानले के छ भने कानून बनाउने अन्तिम अधिकार प्रतिनिधि सभालाई छ, राष्ट्रिय सभाले एउटा चाहिँ सेरोमोनियल आलङ्कारिक संस्था मात्रै हो भनेर संविधानको धारा 111 भनेको छ. भन्नुको तात्पर्य यदि पत्नी सभाले यो विधेयकलाई स्वीकृत गरेन, प्रत्यक्षपन विधेयक ल्याएन भने पनि पत्नी सभाले प्रतिस्थापन विधेयक ल्याएर पास गर्छ, पास गरेर त्यो विधेयकलाई राष्ट्रिय सभामा पठाउँछ.
र यहाँले यो भन्नुभयो संविधानमा त दुईटै सदनले पास गर्नुपर्ने भन्ने शब्द छ नि,
छैन छैन
यसलाई कसरी हो
त्यो शब्दै छैन. म पढेर सुने नि कि दुवै सदनमा स्वीकार नगरेको अवस्थामा
हजुर
दुवैले स्वीकार गरेन भने दुवै सदनले स्वीकार गरेन भने मात्र निस्किन्छ. एउटा सदनले अस्वीकार गर्यो भने
अनि किन बहस हुँदैछ यसमा?
अब यो कुरा के भयो भने कारण के भने राजनीतिक हो. म सब त्यसरी म के गर्यो भने राष्ट्रिय सभा जो मान्छे प्रतिपक्षमा छ उनीहरू राष्ट्रिय सभालाई आफ्नो बहुमत भएर इन्कार गर्छु भनेको हुनाले त्यो इन्कार गरे भनियो भने चाहिँ विधेयक पास हुँदैन भनेर धमिलो माछा धमिलो पानी मात्रै सिर्जना गर्न खोजेको. संविधानले स्पष्ट रूपबाट दुवै सदनले स्वीकार नगरे भने निष्क्रिय हुन्छ, एउटा सदनले स्वीकार नगर्ने र अर्कोले इन्कार गर्यो भने निष्क्रिय हुँदैन. भाषा जे लेखेको छ त्यसलाई मान्यो, संविधानको चाहिँ मर्मर भावना भनेको त्यही हो. त्यसै हुनाले अब राष्ट्रिय सभाले किनभने यो मात्रै होइन कुनै पनि ऐन कानून राष्ट्रिय सभाले पास गरेर पनि ऐन बन्दैन, राष्ट्रिय सभाले इन्कार गरेर ऐन बन्न सक्दैन. किनभने अन्तिम अधिकार चाहिँ नेपालको संविधानले कानून बनाउने या निर्णय गर्ने कुरामा प्रतिनिधि सभालाई दिएको हुनाले संविधानको धारा 111 अनुसार प्रतिस्थापन विधेयक पेश भएपछि त्यो ऐन पास हुन्छ र प्रमाणिक रूपमा जान्छ. त्यसमा विवादै छैन. के हो भने दुवै सदनले इन्कार गरेको अवस्था छैन, एउटाले इन्कार गर्यो एउटा स्वीकार गरेको हुनाले निष्क्रिय हुँदैन भन्ने नै हो.
हजुर, यिनीहरू अर्को कुरो संवैधानिक परिषदको निर्णयका प्रक्रियाहरू छन् नि जुन विधिका छ यो पनि अहिले
अहिले सबभन्दा ठुलो विवाद
यसले शक्ति सन्तुलनमा अलिकति अप्ठ्यारो पार्छ कि यसले गर्दाखेरि कहीँ एक ढङ्गले एकपछि हिसाबले अगाडि बढ्छ कि जुन अब संविधानको मर्म अनुसार अगाडि बढ्न सक्दैन कि भन्ने चिन्ताका कुराहरू पनि छन्.
तपाईँले उठाएको आशंका एकदम सान्दर्भिक हो. अब जहाँ तक के छ भने अब यो अध्यादेशले चाहिँ यो चाहिँ के अरे जो छ नि संवैधानिक परिषद ऐनमा संशोधन गरेको छ.
हजुर,
अब यहाँ गर्दाखेरि अहिले संवैधानिक परिषदको ऐनमा अहिले त्यो संशोधन भइसकेपछि त्यो संशोधन मिटिङको सन्दर्भको लागि हो. यसमा दुईटा विवाद छ.
हजुर,
मिटिङ गर्ने एउटा विवाद कुरा छ र त्यसले गरेको सिफारिस जुन प्रधान न्यायाधीशलाई गरेको सिफारिस वरिष्ठलाई नगरेर अरूलाई गरेको
भन्ने
नेपालको संविधान केही संवैधानिक परिषद ऐनमा संशोधन नगरेको भए र पुरानो संवैधानिक परिषद ऐनलाई हेरेको भए त्यहाँ के भने संवैधानिक परिषदमा जम्मा 6 सदस्य छन्, मिटिङ बोलाउन मात्रै पनि 5 चाहिने. त्यो किसिमको व्यवस्था गर्दा के भने विगतमा के भयो भन्दाखेरि 2 दलका सदस्य ती सदस्य मिलेर म मिटिङमा आइन भने आउन है भनिदियो भने मिटिङै बस्न नसक्ने, 5 उपस्थित नभइकन मिटिङ नहुनेहरूले प्रधानमन्त्रीलाई के समस्या पर्थ्यो भने कुनै चाहिँ परिषदमा केही कुरा पास गर्नु पर्यो भने सबैसे सहमति गर्नु पर्ने, तिमीलाई यो सिट मलाई यो सिट अर्कोलाई भनेर सहमति नगरिकन भागभन्डाको राजनीति गर्ने हुनाले अहिले जुन संशोधन गर्यो त्यसले गर्दा 4 मात्रै उपस्थित भए पनि मिटिङ हुनाले त्यो भागभन्डाको समस्या हट्यो. अब रह्यो कुरा संवैधानिक परिषदले अस्ति के भने प्रधान न्यायाधीशज्यूलाई चाहिँ सिफारिस गर्ने कुरा आयो. न्याय परिषद जुडिसियल काउन्सिलको अध्यक्ष भनेको अहिलेको सम्मानित कामु प्रधान न्यायाधीश सपना मल्ल प्रधान हुनुहुन्छ.
हजुर,
उहाँले के गर्नुभयो भने नेपालको संविधानको धारा 129 उपधारा 3 अनुसार उहाँले के गर्नु सिफारिस गर्नुभयो 6 व्यक्ति चाहिँ प्रधान न्यायाधीश हुनु योग्य छन्, यी मध्येमा चाहिँ कुनैलाई चयन गरेर सिफारिस गर्नु भनेर चिठी लेखियो. तर न्याय परिषदले संवैधानिक परिषदमा त्यो चिठी पठाउँदा के कुरा उल्लेख गरिएन भने यी मध्येमा वरिष्ठ यौवन वरिष्ठलाई दिनुपर्छ भनिएन, किनभने संविधानको धारा 103 वरिष्ठ न्यायाधीश हुनलाई वरिष्ठ हुनु जरुरी छैन. न्यायाधीश प्रधान न्यायाधीश हुनलाई न्यायाधीश भएर 3 काम गरेको अवधि पुगेपछि सबै न्यायाधीश प्रधान न्यायाधीश हुन योग्य हुन्छन्, कनिष्ठ र वरिष्ठ भन्ने कुरा संविधानमा नराखेको हुनाले न्याय परिषदले आफै अध्यक्ष बसेको न्याय परिषद परामले आफ्नो नाम समेत 6 जनाको नाम पेश गर्नुभयो। त्यहाँ चाहिँ वरिष्ठ नभएको हुनाले उनीहरूले चयन गरेको चाहिँ न्याय सम्मत तरिकाबाट संवैधानिक परिषद ऐन अनुसार नै 4 जनाले पास गरेको हुनाले यसलाई अन्यथा भन्नुपर्ने अवस्था आएर वरिष्ठ मिच्यो भन्ने कुरा पनि आएर
यसमा चाहिँ कानूनविदहरूकै कुरा बाँचेको छ, बारले विरोचना छ। योभन्दा अगाडि के हुन्थ्यो, यस्तै हुन्थ्यो कि प्रक्रिया फरक हुन्थ्यो?
होइन, पहिला चाहिँ के हुन्थ्यो भने सामान्यतया न्याय परिषदले नाम सिफारिस गरे पनि संवैधानिक परिषदलाई वरिष्ठलाई नियुक्त गर्थ्यो।
हजुर,
47 सालदेखिको परिवार त्यही थियो। तर यही संविधान आइसकेपछि त्यो प्रथामा क्रमभङ्गता पनि गरेको अवस्था छ। दीपक राज जोशी वरिष्ठ न्यायाधीश 2074 दीपक राज जोशी वरिष्ठ न्यायाधीश हुँदाहुँदै उहाँलाई सिफारिस पनि गरियो संविधान परिषदले, तर संसदीय छानबिन समितिले उहाँलाई त्यो सिफारिसलाई अनुमोदन गरेन। अनुमोदन नगरिसकेपछि के भयो त भन्दा उहाँ वरिष्ठ न्यायाधीश भए पनि प्रधान न्यायाधीश हुन नसकेर अर्को व्यक्ति बन्यो। भन्नुको मतलब हाम्रो देशमा वरिष्ठले नै पाउँछ भन्ने कुरा पनि छैन।
नजिरहरू पनि
छन् र एउटा नजिर देखाएँ मैले न्याय परिषदकै दीपक राज जोशी वरिष्ठ हुँदाहुँदा, तर त्यसमा एउटा फरक के रह्यो भने संवैधानिक परिषदले चाहिँ दीपक राज जोशी सिफारिस गरेको हो, तर यो प्रतिनिधि सभाको चाहिँ छानबिन समितिले चाहिँ उहाँलाई अनुमति गर्ने, तर त्यति भन्दै गर्दा त्यही संवैधानिक परिषदमा भएको सरकारकै बहुमत थियो। तर भन्नुको मतलब के हो भने त्यसैले नेपालमा एउटा क्रमभङ्ग त भइसकेको छ 2074 र अहिले पनि चाहिँ त्यो कुरा गर्दाखेरि संविधान त मिलेको छ। व्यावहारिक रूपमा चाहिँ वरिष्ठ दिएको भए हो म पनि चाहिँ सपना मल्ल प्रधान राम्रो चिन्छु, उनी योग्यता अन्तर्राष्ट्रिय एक्सपोजर भएका मान्छे हुन्, तर र उनले पाएको राम्रो हुन्थ्यो, तर निर्णय गर भनेर पठाइएकै हो र 6 जना मात्रै 4 जना निर्णय गरे यो नै हुन्छ। यसका केही तर्क पनि होला, जस्तो अहिले मनोज कुमार डाक्टर मनोज कुमार शर्मा अहिले नियुक्तिपछि 6 वर्षसम्म उहाँ प्रधानमन्त्री हुनु पाउनुहुन्छ, यसपछि अरूलाई ल्याएको भए कसैलाई 3 वर्ष कसैलाई 2 वर्ष 1 वर्ष 6 महिनामा 3-4 चोटि नियुक्ति गर्नु पर्थ्यो। त्यसले गर्दा एउटा स्थिरता त न्यायपालिकामा एउटा व्यक्तिले नेतृत्व दिँदा जति सही तरिकाले अगाडि बढाउन सक्छ, विभिन्न ठाउँमा कालखण्डमा चाहिँ न्यायाधीश परिवर्तन भयो भने प्रधान न्यायाधीश परिवर्तन भयो भने त्यसले निरन्तरता पाउँदैन र जुडिसियल संरक्षण समृद्ध र बलियो बनाउन सकिँदैन भन्ने पनि मान्यता होला। जसरी अहिलेको सरकार 5 वर्ष स्थिर सरकार आएको हुनाले केही काम गर्छ भन्ने विश्वास, जस्तै स्थिर प्रधान न्यायाधीश भए पनि त्यहाँ पनि सुधार र संवर्धनको काम त होला भन्ने पनि होला। जे जति भए संविधान त मनोज कुमार शर्मा मनोज कुमार जीलाई डाक्टर मनोज शर्मालाई गरेको नियुक्ति चाहिँ कानून सम्मत संविधान सम्मत त्यसलाई अन्यथा भन्नुपर्ने।
यहाँले यो भन्दै गर्दाखेरि तर्क वितर्कहरू आउने गरेका छन् होइन, किनभने हाम्रो समाजमा पनि यस्ता कुरा टिका टिप्पणीहरू हुने गरेकै छन् देखिन्छ। उता बारले चाहिँ एक किसिमको कुरा गर्दै गर्दाखेरि सरकारले एक किसिमको कुरा गर्यो, तर यसैबीच जुन न्यायालयभित्र चाहिँ म सिनियर छु र मेरो आइहाल्छ भन्ने किसिमको एउटा न्यायालयभित्र देखिन्थ्यो, अब त्यसमा पनि अलिकति सुधार हुन्छ कि कार्य सम्पादनका कुराहरू पनि जोडिन्छन् कि भन्ने कुराहरू, यसले कहीँ कतै सुधार ल्याउँछ भन्ने कुराहरू पनि आइरहेका छ, यो पनि बहसको विषय बनेको छ अहिले।
एकदम मगुनजी, अब यो केवल कसलाई प्रधानमन्त्री प्रधान न्यायाधीश नियुक्त गर्यो भन्ने मात्रै सीमामा सीमित भएर विश्लेषण नगरौं। यो अहिले संविधान परिषदमा भएको संशोधन अहिले नियुक्ति प्रक्रियाले एउटा के गर्यो भने हिजो कालखण्डमा हिजोका दिनहरूमा राजनीतिक भागवण्डामा नियुक्ति गरेर अब कति चाहिँ 2080 सालदेखि या 79 सालदेखि 92 सालसम्मको को को प्रधान न्यायाधीश हुने, को को लाइनमा राखिने, को एमालेको यो कंग्रेसले कंग्रेसको बहुमत भएर न्याय परिषदमा नियुक्ति गर्ने अवस्था भयो भने कंग्रेसको मान्छे प्रधान न्यायाधीश हो भनेर जुनियर व्यक्तिलाई राखेर उमेर पुर्याउने, अनि फेरि एमाले आयो भने यो गर्ने भने यो भागभण्डाको राजनीति गर्दा सक्षम सही न्यायाधीश भन्दा पनि आफ्नो पार्टीसित आबद्ध भएको आफ्नो पार्टीलाई सही हुने किसिम को चाहिँ न्यायाधीश ल्याउँदा टिचो हुन्छ भने जुन परिपाटी गर्यो त्यसको क्रम भएको छ आजको दिनमा। अब हिजो जस्तो भागभण्डाको राजनीति भने अब आउने मनोज कुमार शर्मा बसिसकेपछि 6 वर्षमा प्रधान न्यायाधीश भएपछि यहाँ चाहिँ त्यो प्रमुखता बन्द हुन्छ, त्यो विकृति पनि बन्द हुन्छ र गर्नु पनि पर्छ। र यो हिजोको यो किन आयो त भन्दा हिजोको दिनमा तपाईँले माने पनि नमाने पनि राजनीतिक भावभण्डैबाट चाहिँ नियुक्ति भएको हामीले अनुभूति गरेका छौँ देखेका छौँ। आज अब राजनीतिक आबद्धताको आधारमा होइन निष्पक्ष कार्यक्षमता र योग्यताको आधारमा नै न्यायाधीश नियुक्त हुनुपर्छ। ती न्यायाधीश नियुक्त भएपछि फेरि जसले नियुक्त गरे उसको पक्षमा लाग्नु हुँदैन, ऊ स्वतन्त्र भएर काम गर्नुपर्छ भन्ने मान्यता हो। आजको सरकारले प्रधान न्यायाधीश मनोज कुमार शर्मालाई नियुक्त गरे पनि उहाँ न्यायाधीश हो, भोलि सरकारले गरेको संविधान मिचेको काम कानूनले मिचेर काम गर्छ भने उनले चाहिँ सरकारको विरुद्ध आदेश पनि गर्नुपर्छ, तर सरकारले नीति र संविधान र कानून नमिचिकन नीतिगत राजनीतिक किसिमको एजेन्डा लिएर अगाडि बढेर कुनै कानून ल्याउँछ भने त्यहाँ हस्तक्षेप पनि गर्नु हुँदैन।
त्यसपछि अब सर्वोच्चभित्र रहेका जुनसुकै न्यायाधीश योग्यता पुगेको न्यायाधीशले चाहिँ प्रधान न्यायाधीश हुनुपाउने अवसर खुल्यो, बाटो खुल्यो
खुल्यो खुल्यो हिजो पनि खुलेकै थियो।
अब कुनै व्यक्ति अगाडि हुनुहुन्थ्यो उहाँभन्दा उहाँको नसिद्धिकन मेरो आउँदैन भन्ने बाटो रहेन,
हिजो रोकेको थिएन। हिजो पनि तीन वर्षभन्दा बढी न्यायाधीश भएर सर्वोच्चमा बसी काम गरेका व्यक्ति कुनै पनि न्यायाधीश प्रधान न्यायाधीश हुनलाई योग्य थियो, त्यसलाई रोकेको थिएन। तर हामीले परिपाटीमा एक नम्बर नम्बरमा के हुन्छ भने यहाँ वरिष्ठ भनेको अरू कारणले होइन, नाम एक नम्बरमा छ कि दुई नम्बरमा हेरियो, यो पनि एउटा विकृति छ। म बताइहालौँ, न्याय परिषदले जब न्यायाधीश नियुक्ति गर्छ नि, न्यायाधीश नियुक्ति यही सपनाजी भनौँ कुरै भन्दाखेरि त्यो अवस्थामा पनि वरिष्ठ न्यायाधीश वरिष्ठ कानूनविदलाई पछाडि राखेर जुनियर कानूनलाई माथि राखेर राखेको छ कि न्याय परिषदले कसको नाम अगाडि राख्छ त्यसको आधारमा वरिष्ठता कायम गरेको, योग्यता क्षमता र पर्फर्मेन्सको आधार होइन। त्यसैले यो वरिष्ठता भनेको नितान्त मेकानिकल रूपबाट बनाइएको छ, त्यसको कुनै अर्थ छैन। सर्वोच्च अदालतको स्वच्छता सक्षमता र त्यसले काम गर्ने कार्यशैलीमा यो अहिले दिएको वरिष्ठता हुनु र नहुनु छ मतलब कुनै अर्थ राख्दैन। अर्थ कसले राख्छ भने सही सक्षम व्यक्ति जो चयन हुन्छ उसले दिने नेतृत्व हुने हुनाले यो वरिष्ठता चाहिँ अहिले महत्वको विषय पनि होइन, वरिष्ठता कुनै महत्व राख्नु पनि राख्दैन।
अहिले चर्चाको विषय सम्पत्ति छानबिनको कुरा आज सबैको जुन उच्च पदस्थमा बसेका व्यक्तिहरू थिए उहाँको चाहिँ सम्पत्ति छानबिन गर्ने कुराहरू आइरहेका छन्।
मुकुन्दजी, अहिलेको सरकार र अरू सरकारमा फरक के छ भने अहिलेको सरकारले केही चिज नयाँ ल्याएकै छैन। विगतका सरकारले भ्रष्टाचार व्यतिथिको बारेमा संविधानमा भनेका कुरामा कुरा मुखमा बोलिन्थ्यो, कार्यान्वयन गरिन्थ्यो। भ्रष्टाचार गरौँ 47 सालदेखि भएका नेताहरूको सम्पत्ति छानबिन गर्छु भनेर कति बाचा पत्र बनाइए, निर्वाचन लडिए, जब चुनेर आएपछि कहिले पनि यसो समिति गठन गरेको थिएन। अहिले केवल यो सरकारले जे बाचा गरेको छ अब छानबिन छ, 2063 अहिलेसम्म जे जति प्रशासनिक भए राजनीतिक नियुक्ति लिएका व्यक्तिहरूको चाहिँ र उनको परिवारसित भएको सम्पत्ति दियो भनेको छ। यो एउटा राम्रो पक्ष हो, गर्नै पर्छ, अनुसन्धान गर्ने अगाडि बढ्यो। यसले अब भविष्यमा के भने राजनीतिमा बसेर राजनीतिक प्रभाव परेको कारणले मलाई कहिले छानबिन हुँदैन, म मुक्त हुन्छु भन्ने जुन धारणा राखेर मान्छे राजनीति गर्थे त्यो रोकियो। कानून सबैको लागि समान हो, कानूनलाई दबाउनु छैन, कानूनले टाउको उठाउने काम चाहिँ कहिले रोक्न सकिँदैन भने गरियो। तर यो गर्दा चाहिँ प्रतिशोधको लिने कसैलाई लाखा र कसैलाई पाखा गरी गरेर अनुसन्धान गर्नु भएन, निष्पक्ष अनुसन्धान भयो। र अनुसन्धान गर्दाखेरि एउटा के छ भने अब हाम्रो चाहिँ कानुनी पद्धतिमा करमा दायरामा दर्ता हुने पद्धति छैन, हाम्रा केही कमजोरी संरचना कमजोरी छ, त्यो कमजोरीलाई पनि ध्यान राखेर सम्पत्तिको चाहिँ छानबिन गर्दा रियल रूपबाट आज राजनीतिमा बसेर पदको दुरुपयोग भएको भएर अखुत सम्पत्ति कमाएको हो कि आफ्नो पैतृक सम्पत्ति समेत जोडेर आफूले कुनै व्यापार व्यवसाय या कुनै अरूले कमाएको हो, सहज रूपबाट राम्रो रूपबाट कमाएको छ कि गलत रूपबाट कमाएको छ त्यो छानबिन गरियोस्। र छानबिनबाट दोषीले सजाय पाउनुपर्छ, निर्दोष पर्नु हुँदैन। यसलाई चाहिँ यसले चाहिँ भ्रष्टाचारलाई न्यूनीकरण गर्न ठूलो भूमिका खेल्छ भन्ने मलाई लाग्दछ।
यो त सम्पत्ति छानबिनको कुरा भयो, सरकारले नीति कार्यक्रम ल्याइसकेको छ, अब 15 गते बजेट पनि आउँछ। नीति कार्यक्रम हेर्दाखेरि कानुनी दृष्टिकोणले होइन कार्यान्वयनको पाटोको हिसाबले कस्तो लाग्छ?
एकदम तपाईँले भन्नु सोध्नुभयो र मैले सोध्दा जवाब दिनुपर्ने जवाफ पनि तपाईँ दिनुभयो। बजेटमा राम्रा राम्रा सपना देखाउन सकिएला, नेपालमा बजेट ल्याउँदा धेरै ठाउँमा चाहिँ सुधार गर्नुपर्ने ठाउँ छ, हामी चाहिँ स्रोत साधन एकदम सीमित छ हाम्रै हुने, त्यसै हुनाले यो सीमित स्रोत साधनको अधीनमा रहेर अहिले जुन यो चाहिँ सरकारले जुन बजेट ल्याउँदैछ त्यो बजेट संविधान सम्बद्ध कानुन सम्बद्धको बारेमा रहनेछ। तर बजेट के आयो भन्दा पनि बजेट त हिजो पनि आएका थिए, अस्ति पनि आएका थिए, त्यो भन्दा पनि भएको बजेटको कार्यान्वयन कति हदसम्म कति प्रतिशतमा कार्यान्वयन हुन्छ, कार्यान्वयन इम्पोर्टेन्ट छ। कार्यान्वयन गर्न त्यति सहिलो छैन, स्रोत साधन हामी भएको समग्रतामा भएका विभिन्न त्रुटि कमजोरीले गर्दा कार्यान्वयन एकदम चुनौतीपूर्ण छ। जति धेरै प्रतिशतमा कार्यान्वयन गर्न सक्छ त्यति नै सरकारले सफलता पाउँछ। मलाई विश्वास छ यो सरकारले त्यो बजेटको कार्यक्रमलाई चाहिँ कार्यान्वयन गर्न बढीभन्दा बढी प्रतिशतमा पुग्नेछ भन्ने म विश्वास राख्दछु।
तर विपक्षीहरूले त परम्परावादी भयो भन्दैछन्, के फरक छैन उस्तै हिजो जस्तै छ भन्ने आरोप लगाइरहेको छ।
यसो हो, विपक्षको धर्म पनि हो, म सम्मान पनि गर्छु, किनभने दुई तिहाई बहुमतको सरकार लगभग दुई तिहाई बहुमत छ, यस्तो किसिमको खबरदारी गरिएन भने कहीँ हामी त संविधानमात्र विश्वास गर्ने कुरा हो। अति शक्ति भएर मातिने पातिने भएर शक्तिलाई दुरुपयोग गर्न पनि सक्छन्, नगरोस् संविधान सम्बन्ध बढोस् भनेर खबरदारी गरेको त राम्रै हो नि। उसले विरोध गरेमा उसले गर्दै गरोस्, सरकारले आफ्नो नीति र कार्यक्रम लिएर संविधान र कानुन सम्बन्ध तर्केबाट अगाडि बढेर जनतालाई डेलिभरी दियोस्। डेलिभरी दियो भने हुन्छ, उसले विरोध गर्दै गर्छ, उनीहरूले डेलिभरी गर्दैछ, यही त नि प्रजातन्त्रको या प्रजातन्त्री संसदीय व्यवस्थाको एउटा सुन्दर पक्ष भनेको के भने अत्याधिक बहुमत ल्याउने सरकार हुँदाहुँदै पनि विरोधी पार्टीले विरोध गर्नु पाउनुपर्छ, औँला अठाउनुपर्छ। तर अबको दिनको विरोध विरोधको लागि होइन, सकारात्मक विरोध हो। राम्रो काम सरकारले गरेको छ भने होसमा हैसिया पनि दिने, गलत काम गरेको छ भने त्यसको विरोध पनि गर्ने। किनभने देश बनाउने खालि सरकारको मात्रै त होइन, देश बनाउने जिम्मा तपाईँको पनि हो, देश समृद्धि ल्याउने कुरा मेरो पनि हो, प्रतिपक्षी हो, हामी सबैको हो नि देश त। त्यसै हुनाले गुण र दोषको आधारमा विरोध र समर्थन गर्ने कुरालाई हामी अगाडि बढाउँ, र प्रतिपक्षले विरोध गरेकै कारणले प्रतिपक्ष गलत छ भने म भन्दिनँ, उसले गरिराख्नुपर्छ, होसियारी देखाइराख्नुपर्छ, म त्यसलाई पनि सम्मान गर्दछु। र सरकारले विरोध गरेको कारणले मलाई विरोध गर्यो भनेर प्रत्यक्ष बच्चा नकारात्मक दृष्टि पनि राख्नु हुँदैन भन्ने मेरो मान्यता रहेको छ।
हजुर, यहाँ वाणिज्य कानूनको विज्ञ पनि हुनुहुन्छ, नीति कार्यक्रम कुरा गर्दै गर्दाखेरि योसँग जोडिएका कुराहरू, व्यापारका कुराहरू, विदेशी लगानीका कुराहरू, अहिले एउटा जल्दो बल्दो रूपमा देखिएको बैंकिङ कानूनका चुनौतीका कुराहरू छन्, यिनीहरूलाई पनि त सम्बोधन गरेर जानुपर्ने हुन्छ।
अब हो, एकदम राम्रो कुरा हो, किनभने अहिले नीति तथा कार्यक्रम भनेको अर्थतन्त्रलाई चलायमान गर्ने, देशको अर्थ विकास प्रगतिको लागि बजेट ल्याउने भने हो नि त। त्यसले के गर्छ भने विदेशी लगानी, अब स्वदेशी लगानी, बैंकिङ पद्धतिमा ऋणको प्रवाह, यी यावत कुरामा सुधार हुन अहिले जरुरी छ। अहिलेको विगतका कारणमा केही कमी कमजोरी छन्, र अहिले चाहिँ जुन भर्खरै पनि यो ब्याङ्किङ सम्बन्धमा एउटा केही सिओलाई समातियो, त्यसमा धेरै व्यक्तिको विरोध छ। अनुसन्धान गर्नु आफैमा विरोध गर्न मिल्दैन, अनुसन्धान गर, तर कुनै ब्याङ्कले कुनै कम्पनीलाई ऋण दिएको रहेछ र त्यो ऋण दिएको कम्पनीको ऋण असुली गर्दाखेरि जे जति पनि चाहिँ सार्वजनिक नागरिकको डिपोजिटको पैसा नै ब्याङ्कले लगानी गर्ने हो, त्यो लगानी असुली गर्दाखेरि लगानी गर्नु या लिलाम गर्नु नै अपराध हो, भ्रष्टाचार हो भनेर यदि सिओ या त्यहाँ कर्मचारीले कामकाज गर्यो भने ब्याङ्किङ पद्धतिमा ठूलो असर पर्छ, नकारात्मक असर पर्छ। त्यति हदसम्म चाहिँ गरेको ठिक हुँदैन, तर योसित जोडेका सम्पत्ति शुद्धिकरण होला, अरू ठगी पनि छ, आपराधिक षड्यन्त्रको पनि कुराहरू छन्, ती भनेको नितान्त अरू कुरा हो नि। त्यो अहिलेको अवस्थामा अनुसन्धानै गर्नु हुँदैन भन्ने कुरा हामी विरोध गर्नुहुन्न, अनुसन्धान गर्नुपर्छ, अनुसन्धान निष्पक्ष अनुसन्धान होस्, तर लिलामकै आधारबाट चाहिँ मलाई लाग्छ मुद्दा चल्ने या त्यसमा सजाय होला जस्तो लाग्दैन। खालि आधार चाहिँ अनुसन्धान गर्ने बाटो मात्र बनाएका हुन्, त्यो बाहेक अरू पनि विषयमा चाहिँ सिआइबीले भनेको छ, हामीले खालि धितो लिलामी मात्रै होइन, त्योबाट आपराधिक अरू पनि गतिविधि, अरू पनि कानूनको उल्लङ्घन भएको देखिएको हुनाले हामी अनुसन्धान गर्दैछौँ। 30 दिन पनि अधिकार, अब मुद्दा कसरी दायर हुन्छ त्यो गर्ने हो। तर यति भन्दै गर्दा अहिले के पनि आएको छ भने यस्तो ब्याङ्किङ पद्धति आर्थिक अपराधमा एकैचोटि थुनेर अनुसन्धान होइन, पहिला अनुसन्धान गर, जहाँ थुन्न पनि छ थुन, जहाँ थुन्न पनि छ धरोटीमा राखेर गर, पहिला सुन पछि थुन। यही कुरा मैले आजभन्दा 6-7 महिना अगाडि पनि रवि लामै छाने या छविलाल जोशीको बारेमा पनि बोलेको थिएँ, उनीहरूलाई चाहिँ अनुसन्धान गर तर पहिला सुन पछि थुन भनेकोमा त्यो बेला मान्छेलाई उडाए, मेरो कुराहरू सुनेन र मैले बोल्दाखेरि रविको ढोले लगाएर रहेछ भने मलाई गाली पनि गरे। तर आज मैले जे कुरा बोलेको छ पहिला सुन पछि थुन, किनभने कुनै व्यक्तिलाई अनुसन्धान गर्दैमा ऊ दोषी हुँदैन संविधानले, कुनै अभियोग लाग्नु या अनुसन्धान गराउने दोषी निर्दोष हो भनेर बुझिसकेपछि, अनि यहाँ अहिले थुन म चाहिँ के भन्छु भने भागिजाने सम्भावना छैन, प्रमाण नष्ट हुने सम्भावना छैन, त्यसैले पहिला धरोटीमा पहिला राखेर बाहिर राखेर अनुसन्धान गर र थुन्नै पर्ने अवस्था आयो, मुद्दै थुन पर्ने आयो भने त्यो अवस्थामा त थुन भनेको, र अहिले जम्मैले यो कुरा भनेर राखेको छ पहिला सुन पछि थुन। र यो अब चाहिँ यसको लागि अब नयाँ कुरा के आएको छ म भने अब पुरै भन्नाले, अब एउटा एन्टिसिपेटरी हो अग्रिम जमानत भन्ने कानुन हुन्छ, एन्टिसिपेटरी बेल भनेको के भने कहिलेकाहीँ यस्तै अनुसन्धानले तुरन्त अनुसन्धान पनि सुरु गर्ने मान्छेले समात्ने छ, भोलि समात्यमा भोलि अनुसन्धानको दायरामा नआउनु पनि सक्ला, तर ऊ एकचोटि समातिएपछि उसको इमेज नाम बदनाम भयो, त्यसबाट बच्नको लागि अरू देशमा पनि के भने यदि कुनै अनुसन्धान हुँदै गर्दाखेरि मलाई थुन्न लाग्छ, मलाई अनुचित रूपबाट चाहिँ हिरासतमा राख्छ भन्ने सङ्घा लागेमा ऊ तुरन्त नै अदालतमा गएर एन्टिसिपेटिभ बेल लिन सक्छ, श्रीमान म अनुसन्धान गर्न तयार छु, म तयार हुन्छ छु, प्रमाणमा भनेको बेला बोलाएको बेला पनि म आउनु तयार छु, तर मलाई चाहिँ अनुगृत रूपबाट नथुनियोस्, मलाई हिरासतमा नराखियोस्, त्यसको बापत चाहिने धरोटी जमानत के छ भने म दिन चाहेछु भनेर अदालतसित अनुमति लिएर भन्यो भने ल तिमी अनुसन्धान गर थुन्न चाहिँ काम नगर है भनेर एन्टिसिपेटरी बिल दियो भने व्यक्तिको स्वतन्त्रता पनि बच्यो, ऊ अनुसन्धानको दायरामा पनि आयो तर बाहिर भित्र बस्नुपर्ने अवस्था हुँदैन।
यिनीहरू यहाँले यो भन्दै गर्दाखेरि मैले जोडिहालेँ, पहिला थुनेर अनुसन्धान गर्ने जुन पद्धति छ नि, यसले गर्दाखेरि हाम्रो समाज पनि त्यति अगाडि छैन, एकचोटि थुनिसकेपछि उसलाई समाजले हेर्ने दृष्टिकोण पनि फरक छ। एकचोटि समात्यो पछि निर्दोष साबित गरिसकेपछि पनि ऊ समाजमा बस्न नसक्ने अवस्थाको सिर्जना भइरहेका हामी कयौं घटनाहरू देखिरहेका छौँ, यो स्थिति पनि छ। अब यो हुँदै गर्दाखेरि हाम्रा कानूनी जटिलताहरू हुन् या हाम्रो कार्यान्वयनको पक्ष कमजोर हो, के देख्नुहुन्छ?
कहिलेकाहीँ कतिपय अवस्थामा यस्तो अवस्था पनि आउँछ, पहिला सुन पछि थुन सबै ठाउँ फेरि लागू हुँदैन। कहिले ठुल्ठुलो अपराधहरू भाग्न सक्ने अवस्था पनि हुन्छन्, त्यस्तोमा थुन्नु पनि पर्छ। यो भनेर थुन्नै हुँदैन भन्ने पनि होइन, थुन्नै पर्छ पनि होइन। त्यसैले न्यायिक पद्धतिहरू के भने सर्वप्रथम सकेसम्म नथुनिकन अनुसन्धान गर्न सकिन्छ भने अनुसन्धान गर। नेपालको संविधानको धारा 20 ले के भन्दियो भने
हजुर,
कुनै व्यक्तिलाई अभियोग लाग्दैमा या मुद्दा चलाउँदैमा ऊ दोषी मान्नु हुँदैन, ऊ निर्दोष हो। कुनै पनि व्यक्ति दोषी हुनलाई अदालतले अन्तिम फैसला गरेर दोषी करार गरेको हुनुपर्छ। त्यसैले अब यो एन्टिसिपेटी बेलको कुरा, पहिला सुन पछि थुन्ने कुरामा यदि भागिजाने सम्भावना रहेछ, उसले बाहिर बसेर प्रमाण नष्ट गर्ने सम्भावना रहेछ, या उसले अरू फर्दर अपराध गर्न सक्ने सम्भावना देखिने स्पष्ट देखिने भयो भने मात्रै थुन। त्यसैले थुन्ने काम चाहिँ अपवाद, बाहिर बेलमा बस्ने काम चाहिँ अधिकार। सकेसम्म बेललाई हेरौँ, अदालतले पनि त्यही सोच राख्नुपर्छ, हाम्रो कानुनी पद्धति गर्छ, अनुसन्धानले अधिकृतले पनि ए मैले मलाई अधिकार छ भने थुन्न पाऊँ भन्ने कुरा नगरौँ। किन नेपालको संविधानको धाराले के भन्छ भने 24 घण्टासम्म त प्रहरीले थुन्न पाउँछ कि, अदालतले पर्मिसन नलिएको भने थुन्वा पूर्ति दिएर थुन्नु पाउँछ, त्यो दुरुपयोग पनि हुनसक्छ नि। त्यसैले एन्टिसिपेटेड बेल ल्याउँ, ब्यालेन्सिङ रूपबाट हेरौँ, पहिला सकेसम्म थुन्न नपरोस्, किनभने एकचोटि थुनेर बदनाम भएपछि त भोलि सफाई पाए पनि उद्दाग लाग्यो नि त।
इन्द्र, यहाँ यो भन्दै गर्दाखेरि सफाई पाउने कुराहरू जो हुन्छ नि, थुनेर सफाई पाइसकेपछि उसको मेरो चाहिँ क्षतिपूर्तिका कुराहरू दावी गर्न सक्ने अवस्था छ कि छैन, कानुन छ कि छैन?
हो, एकदम। त्यसैले नेपालमा कसै भन्दा
किनभने प्रभागरहेको हिसाबले थुनिएका कुराहरू पनि हुन सक्छन् होइन, यी कुराहरू त व्यक्तिले चाहिँ अन्याय परिसकेपछि एकचोटि थुनिन्छ फेरि न्याय पाउँछ।
त्यस्तै गरेर सिधै मुद्दा चलाएर प्रहरीले छानबिन अधिकारीले मुद्दा चलाएको कारणले र मुद्दा भोलि हारे या जिताउन सकेन भने त्यो व्यक्तिलाई कारवाही गर्ने गरेर चाहिँ सजाएको क्षतिपूर्ति पाउने अवस्था त धेरै कानुन त्यति राम्रो छैन। तर एउटा कानुन चाहिँ छ, फौजदारी कार्यविधि संहिताको दफा 900 यदि कुनै मुद्दा चलाइयो, लाग्न पर्ने दावी नलिने र लाग्न नहुने दावी लिएर दुरुपयोग गरेर थुन्ने नियत राखेर गर्छ भने उनीहरूलाई 2 वर्षसम्म जेल राख्ने व्यवस्था चाहिँ गरेको छ। अनुसन्धान गर्ने व्यक्तिले बदनियत राखेर लाग्न नहुने मुद्दा लाग्ने लागे मुद्दा ल्यायो भने त्यसमा पनि कारवाही गर्ने कुरा छ। तर त्यो कानुन त्यति कार्यान्वयनमा आइसकेको छैन, त्यसैले अब ब्यालेन्स गर्नुपर्छ। भर्खर सुरुवात भयो, पहिला सुन पछि थुन भन्ने मान्यतालाई मानौ, धरोटीमा राख्ने कुरामा पहिलो मान्दै थियौँ। तर अब बिस्तारै विकास हुँदै जाँदाखेरि अब यो सरकारले पनि त बढी जनताको चाहना अनुसार भएको परिस्थिति बिस्तारै सुधार गर्दै जाला भन्ने नै आशा गरौँ। र तपाईँले भनेको राइट हो, सकेसम्म थुन्ने कुरा चाहिँ नगरौँ, किनभने थुन्दैमा कुनै बेसी दोषी हुने पनि होइन। थुन्ने मात्रै हुँदैन, उद्देश्य के भने राम्रो प्रमाण सङ्कलन गरेर उसलाई मुद्दा चलाएर बरु दोषी चाहिँ करार होस् अदालतमा, उद्देश्य त हुनु पर्यो। आज थुन्ने 2-4 महिना राख्ने अनि मुद्दा पनि कमजोर बनाएर मुद्दा भाड पनि जायो भने गर्यो भने त्यसले चाहिँ जुन लक्ष्यले अनुसरण गरिन्छ त्यसले त्यसको मर्ममा पुग्न सक्दैन भन्ने लाग्यो।
यहाँ संवैधानिक कानुनको पनि जानकार विज्ञ हुनुहुन्छ होइन, अब संविधान बनेको पनि 10 वर्षभन्दा बढी भइसक्यो, यो अवस्थामा यसका पनि केही मुद्दाहरू संशोधन गर्नुपर्ने कुराहरू होइन आइरहेका छन्। विगतको सरकारले पनि यो कुरा उठाएको थियो, गर्न सकेन, अहिलेको सरकारले पनि यसको लागि तत्परता देखाइरहेको छ, अगाडि बढ़िरहेको छ। हाम्रो संविधान संशोधन गर्नुपर्ने बेला भा हो के, त्यस्ता अप्ठ्याराहरू छन् के देख्नुहुन्छ?
छन्। हाम्रै संविधान जारी हुँदा पनि प्रत्येक 10-10 वर्षमा अध्यादेश हुनुपर्छ भन्ने सोच पनि राखेको थियो। संविधान संशोधनको एजेन्डा यो सरकारले ल्याएर नौलो त होइन, योभन्दा अगाडिको सरकार पनि संविधान संशोधनको धेरै कुरा उठाए, घोषणापत्र राखे, कार्यान्वयन कसै गरेन। अहिले र पुरानो किन, यो सरकार पहिलाको भन्दा सर्वभन्दा फरक हुँदैन के, किन संविधान यही कानुन यो निर्वाचन हो। फरक के हुन्छ भने नियतमा भ्रष्टाचार नगर्ने कुरामा कार्यान्वयन गर्ने कुरा जे बोलाएको छ त्यो कार्यान्वयन यो फरक। यो सरकार र अरूमा फरक के भयो, युवा सरकार बालन सरकारले जुन प्रतिनिधित्व गर्ने सरकारको फरक के छ भने यही संविधान अन्तर्गत निर्वाचित हो, यही पद्धति अनुसार निर्वाचित हो। फरक के छ भने भ्रष्टाचारको लागि नर्मम भएर कार्यवाही अगाडि बढाउने, संविधान संशोधन गर्छु भने संशोधनको लागि प्रक्रिया अगाडि बढाउने, छानबिन गर्छु सम्पत्ति छानबिन गर्छु भने छानबिन पनि गर्ने, सबै कुरामा कार्यगत रूपबाट अगाडि बढिरहेकै छ। त्यसै हुनाले यो सरकारलाई अरू पुरानो दृष्टिकोणभन्दा नयाँ तरिकाबाट कसरी अगाडि बढ्न सक्छ, देशलाई समृद्धिमा कसरी लान सक्छ, भ्रष्टाचारको न्यूनीकरण कसरी हुन सक्छ, सुशासन कसरी आउन सक्छ, र जनताको चाहना र आकांक्षालाई परिपूर्ति गर्नेले यसलाई आफ्नो शासन पद्धतिलाई कसरी अगाडि बढाउँछ त्यही नै हेर्नुपर्दछ। मलाई लाग्छ यो सरकारले त्यो कुरामा पूर्ण रूपमा ध्यान दिएर र बालन सरकार यो कुरामा अर्जुन दृष्टि राखेर काम गरेको जस्तो मलाई लाग्छ।
यहाँले यो भन्दै गर्दाखेरि फेरि राष्ट्रिय सभाको कुरा आउँछ, यसको जोडिन्छन् संविधान शासन गर्न त फरक फरक दलको हुँदाखेरि त्यो अलिक समस्या छ नि।
अहिले यो त
के हुन्छ
तपाईँ जब राष्ट्रिय सभा जोड्नुहुन्छ नि, मैले अघि पनि भने राष्ट्रिय सभा भनेको एउटा सेरिमिनल आलङ्करैको, प्रतिनिधि सभा भनेको कार्यकारी हैसियत हो,
उसले रोक्न सक्छ कि सक्दैन?
कसले सक्दैन? राष्ट्रिय सभाले कुनै पनि कानून रोक्न सक्दैन, रोक्यो भने पनि ओभर रुल गर्ने अधिकार संविधान के अरे चाहिँ प्रतिनिधि सभा दियो भनौँ, एकछिनलाई मानौ, कुनै एउटा विधेयक पास भयो प्रतिनिधि सभाबाट राष्ट्रिय सभामा पठायो, राष्ट्रिय सभाले त्यो प्रतिनिधि सभाले पास गरेको विधेयकलाई फेरि छलफल गरेर पास पनि गर्नु छ, अनुमोदन पनि गर्न सक्छ, चाहिँ विरोध पनि इन्कार पनि गर्न सक्छ। इन्कार गर्यो भने फेरि पठाउन चाहिँ सक्छ प्रतिनिधि सभामा, तर प्रतिनिधि सभा पठायो भने फेरि प्रतिनिधि सभाले पास गरेर त्यसलाई ओभर रुल गर्न सक्छ। होइन, हामीले पास गरेको कुरा प्रतिनिधि राष्ट्रिय सभाले नमाने पनि हामी मान्छौँ, यही अनुसार जान्छौँ भन्यो भने अब प्रतिनिधि सभामा पठाउनु परेन, त्यो बिल प्रमाणित, त्यो विधेयक प्रमाणीकरणको एउटा राष्ट्रपतिमा पठाइन्छ, राष्ट्रपतिले कानून घोषणा गर्नुहुन्छ। भन्नुको अर्थ नेपालको संविधानले कानून बनाउने, कानूनलाई संशोधन गर्ने, कानूनलाई परिमार्जन गर्ने जम्मै अन्तिम अधिकार चाहिँ व्यवस्थापिका संस्थालाई दियो, सरी यो प्रतिनिधि सभालाई दिएको छ। हैसियत प्रतिनिधि सभा धेरै माथि छ, कानून बनाउने या नबनाउने अन्तिम अधिकार प्रतिनिधि सभा छ, राष्ट्रिय सभालाई छैन। यो संविधानिक
राष्ट्रिय सभाबाट अवरोध भए पनि कानून बनाउन
रोकिँदैन, संविधानको धारा 105 हेर्यो भने स्पष्ट छ, 111(5) स्पष्ट छ, त्यो संवैधानिक व्यवस्था हो।
हजुर, हुन्छ डाक्टर साहब, हामीले समय दिनुभयो, आफ्ना महत्वपूर्ण कुराहरू, संविधानका कुरा, कानूनका कुराहरू हाम्रो श्रोताहरूमा राखिदिनु भयो, यहाँलाई धन्यवाद।
धन्यवाद मकुन्दजी, यो रेडियो नेपालको मेरो इतिहास छ, मेरो बुवा वामदेव पण्डित बेला बखतमा कविता पढ्न आउनुहुन्थ्यो, वक्ता गराउनुहुन्थ्यो, उहाँ 10 वर्ष बुझ्नुभयो, बुवाकै निरन्तरता मैले दिन आउने मौका पाएँ, तपाईँले बोलाइदिनु भयो, त्यसलाई पनि म धन्यवाद छु।
धन्यवाद। आजको समय सन्दर्भ कार्यक्रममा हामीले कुराकानी गर्यौं वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गान्धी पण्डितसँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम हिप्रा हुन्छ। प्राविधिक मित्र रामा वाग्लेलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।